नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभरिकै साथ प्रसारण भइरहेको अर्जुनधारा खबरमा यहाँहरूलाई स्वागत छ। म पुष्प बराल। अर्जुनधारा खबर हामी अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा प्रत्येक हप्ताको सोमबार बिहान 8 बजे प्रसारण गर्ने गर्दछौँ। अर्जुनधारा खबरमा हामी अर्जुनधारा नगरपालिकाभित्र भइरहेका विकास निर्माणका काम, जनताको अपेक्षा अनुसार चाहिँ त्यहाँका सम्बन्धित निकायले अपेक्षा अनुसार काम गरिरहनु भएको छ या छैन, मापदण्ड अनुसारका कार्यहरू भइरहेका छन् या छैनन् भन्ने विषयमा सम्बन्धित निकायका प्रतिनिधिहरूसँग हामी कुराकानी गर्ने गर्दछौँ। आज पनि हामीले अर्जुनधारा नगरपालिकामा पछिल्लो पटक विकास निर्माणका कामहरू कसरी भइरहेका छन् र ती विकास निर्माणका कामहरूको गुणस्तर के कस्तो भएको छ, गुणस्तरमा कतिको ध्यान दिएको छ भन्ने विषयमा आज हामीले अर्जुनधारा नगरपालिकाका इन्जिनियर शाखा प्रमुख नीरज अधिकारीसँग कुराकानी गर्न गइरहेका छौँ। नीरज सर हाम्रो प्रत्यक्ष सम्पर्कमा आउनुभएको छ। नीरज सर, स्वागत छ तपाईँलाई।
धन्यवाद सर।
नीरज सर, विशेष गरेर मुलुक संघीयतामा गइसकेपछि चाहिँ पालिकाहरूको निर्माण भयो, पालिकाहरू आइसकेपछि धेरै अधिकारहरू पालिकासँग हुन्छन्, तपाईँ अहिले पालिकासँग सम्बन्धित रहेर काम गरिरहनु भएको छ, तर प्रश्न उठ्ने गर्दछ कतिपय पालिकाहरूले निर्माण गर्दाखेरि अथवा भौतिक पूर्वाधारमा काम गरिरहँदाखेरि त्यसको गुणस्तरमा प्रश्न उठ्ने गर्दछ। अर्जुनधारा नगरपालिकाको जति पनि विकास निर्माणका कामहरू भएका छन्, विशेष गरेर भौतिक पूर्वाधारतर्फ, तिनीहरूको गुणस्तरमा तपाईँहरूले कसरी ध्यान पुर्याउनु भएको छ सर?
धन्यवाद सर। अब अर्जुनधारा नगरपालिकामा सञ्चालन हुने विकास निर्माणका, भौतिक निर्माण पूर्वाधारहरूका विकास निर्माणका कार्यहरूमा चाहिँ अब हामीले अर्जुनधारा नगरपालिकाले एक खालको गुणस्तरीय र दिगो योजना होस् भन्ने हिसाबका लागि मापदण्ड बनाएको छ। जस्तै हामीले योजना चलिरहँदा त्यसको अनुगमन सुपर्यवेक्षणमा हामीले विशेष ध्यान दिएका छौँ। हाम्रो प्राविधिक साथीहरू वार्ड वार्डमा आफ्नो आफ्नो वार्डमा विकास निर्माणका कामहरू हुँदाखेरि प्रत्यक्ष रूपमा त्यहाँ साइटहरू जाने, जस्तै जनप्रतिनिधिज्यूहरूले पनि वार्ड स्तरीय अनुगमन समिति निर्माण गरिएको छ, त्यहाँ आम उपभोक्ताको पनि अनुगमन समिति हुन्छ, त्यो अनुगमन समितिहरूले पनि अनुगमन गर्ने, सिफारिस गर्ने, वार्डले सिफारिस नगरिकन नगरमा भुक्तानीको प्रक्रिया अगाडि नबढ्ने, त्यस्तै नगर स्तरीय अनुगमन समिति पनि गठन भएको छ। त्यसको संयोजक आफै उपमेयरज्यू हुनुहुन्छ, त्यसमा अरू शाखाका कर्मचारीज्यूहरू, प्रमुख प्रशासकीय अधिकृतज्यूहरू हुनुहुन्छ। हामीले कुनै पनि योजनाको भुक्तानी गर्नु अगाडि ती योजनाको अनुगमन गर्ने, गुणस्तरीयता र त्यसको दिगोपना हेर्ने, साइट जाने, हेरेर अनि त्यो अनुगमन समितिहरूले सिफारिस गरिसकेपछि मात्रै भुक्तानी गर्ने गरेका छौँ। र साथसाथै ल्याब टेस्ट पनि हामीले सबै योजनाहरूमा अनिवार्य गरेका छौँ। उपभोक्ता समितिको होस् या ठेका प्रक्रियाबाट सञ्चालन भएका योजना होस्, दुवैको हामीले ल्याब परीक्षण अनिवार्य गरेका छौँ। जस्तो भवन निर्माण छ भनेदेखि सिमेन्ट गिटी रडहरूका देखि लिएर क्युब टेस्ट तिनीहरूलाई अनिवार्य गरेको छ। बाटोको भने बिट्विनदेखि लिएर त्यसको अरू के हुन सक्ने टेस्टहरू छ, सब बेस बेसहरूको त्यसलाई अनिवार्य गरेका छौँ। त्यो टेस्ट नगरिकन, हामी टेस्ट रिपोर्ट नराखिकन या टेस्ट नगरी र टेस्ट पास नभएका सामग्रीहरू प्रयोग गर्न दिँदैनौँ। र त्यसरी हामीले हजुरले भने जस्तो अहिले विकास निर्माणका काम चाहिँ भइरहेका छन्, तर गुणस्तरीयतामा प्रश्न आइरहेका हुनाले आफै हामी सजग भएर अझै जनप्रतिनिधिहरू, मेयर साहब हजुरले पनि सुन्नु देख्नु नै भएको छ, कालोपत्रे निर्माण हुँदादेखि अरू योजनाहरूमा आफै प्रत्यक्ष खटिएर जनप्रतिनिधिज्यूहरू, कर्मचारी, हामी कर्मचारीहरू पनि खटिएका छौँ। हाम्रा योजना मात्रै होइन, अरू विकासी अड्डाबाट सञ्चालन हुने योजनाहरू मा पनि हामी प्रत्यक्ष नगरपालिकाको टिम बसेर त्यसको रेखदेख गर्ने, अनुगमन गर्ने काम गरिरहेका छौँ। त्यो प्रत्यक्ष हजुरहरूले पनि देख्नु सुन्नु भएको छ र हामी अलिक सजग भएरै लागिरहेका छौँ। त्यही भएर होला हामीले गरेका विकास निर्माणका काम पहिलेको भन्दा अहिले अहिले गुणस्तरीय कामहरू भइरहेको आवाज हामीले पनि महसुस गरेका छौँ सर।
जस्तै निरज सर, विशेष गरेर अनुगमनका क्षेत्रमा उपमेयरलाई प्रमुख तोकिएको हुन्छ, तर उहाँहरूसँग चाहिँ ज्ञान सिप हुँदैन, आँखाको भरले देखेर यो राम्रो छ भन्ने खालको मात्रै हुन्छ, तर त्यसको स्थायी सरकारको रूपमा त तपाईँहरू हुनुहुन्छ, तपाईँहरूसँग त ल्याब टेस्ट अघि तपाईँहरूले भने जस्तै तपाईँहरूले मापदण्ड अनुसारको कामहरू गर्नुपर्ने हुन्छ, तर कतिपय ठाउँमा चाहिँ प्रेसर बढे दिएर अथवा तपाईँहरूलाई चाहिँ उहाँहरूकोले भनेर यसलाई पास गरिहालौँ न भन्ने कारणले पनि केही कामहरू बिग्रिएका देखिन्छ। जस्तै ग्रामीण क्षेत्रमा अहिले चाहिँ कालोपत्रहरू भएको हुन्छ, एक वर्ष दुई वर्ष नभई भत्किरहेको हामीले देखिरहेका हुन्छौँ। यसमा चाहिँ तपाईँहरूले कतिको चाहिँ अडान लिएर काम गर्नुभएको छ, तपाईँहरूलाई प्रेसर छ कि छैन, होइन, जस्तै चाहिँ उपमेयरलाई चाहिँ कतिपय ठाउँमा यो ठिक छ भनेको भरमा पनि सही गर्नुपर्ने अवस्था बाध्यता कतिपय पालिकामा देखिन्छ, अर्जुनधारामा चाहिँ के छ अवस्था?
अवस्था हाम्रो अर्जुनधारामा त्यस्तो छैन। हाम्रो अर्जुनधारामा चाहिँ जनप्रतिनिधि हामी संयुक्त रूपमै अनुगमन गरी हजुरले भनेको कुरा ठिक हो, अप्राविधिक मान्छेले सबै प्राविधिक ज्ञान नहुन सक्छ, तर अनुगमन आउँछ, अनुगमन रेगुलर निरन्तर हुन्छ भनिसकेपछि काम गर्ने समितिको काम गर्ने ठेकेदारको मनोवृत्तिमा पनि अलिकति त्यसले असर गर्छ, किनभने भोलि अनुगमनको क्रममा केही तलमाथि देखियो भने मैले पुनः काम गर्नुपर्छ, मेरो फेरि डबल खर्च हुन्छ भन्ने उसको मानसिकता हुन्छ। त्यही भएर अनुगमन आफैमा एक खालको त्यसले गर्दाखेरि हामीलाई केही सहयोग हुन्छ उसमा, र हजुरले भने जस्तो ल्याब टेस्टहरूमा चाहिँ हामी आफै पनि ल्याब स्थापना धेरै सामग्रीहरू किनिसकेका छौँ नगरपालिकाले, सामान्य ल्याब टेस्ट गर्नेहरू अलिक कम्प्लेक्स ल्याब टेस्टहरू चाहिँ हामी रिफर गर्छौँ यही जिल्लामा बिर्तामोडमा, अरू सानातिना ल्याबहरू त हामी हाम्रैबाट पनि सञ्चालन गरिरहेका हुन्छौँ, र हजुरले भने जस्तो अब प्रेसरका कुरा कहिलेकाहीँ हो, त्यस्तो चाहिँ के हिसाबमा भने अब कालोपत्रेमा हाम्रो बजेट विनियोजनहरू चाहिँ नगर स्तरीयहरूमा चाहिँ अलिक थोरै थोरै हुने, थोरै भएकोले गर्दा अलिकति यति मिटर चाहिँ गर्न पाए हुन्थ्यो, अब साह्रै थोरै हुने हुँदाखेरि कहिलेकाहीँ त्यसका कुराहरू पहिले एक दुई चार वर्ष अगाडि अलिकति त्यस्ता कुराहरू आएको पनि थिए, तर कस्तो भने कामले काम सिकाउँछ भने जस्तै हामी जनप्रतिनिधिले पनि कुरा बुझ्दै जानुभयो, हामीले पनि गरेर अहिले त्यसलाई कसरी कन्ट्रोल गर्न सकिन्छ, अलिक बजेट व्यवस्थापन पनि टुक्रे योजनाहरूभन्दा पनि अलिक गुणस्तरीय र दिगो हुने योजनाहरू गर्ने र गुणस्तरीय कामहरूलाई चाहिँ प्राथमिकतामा राख्ने भन्ने हिसाबले चिन्ता लिएर अब जनप्रतिनिधिज्यूहरू जस्तो मेयर साहब, उपमेयरज्यूहरू, वडा अध्यक्षज्यूहरू आफै त्यसमा पनि लाग्नु भएको छ, त्यसले गर्दा हामीलाई पनि सहज भएको छ, र अहिले हामीले धेरै कुराहरूमा करेक्सन गर्दै जस्तो कालोपत्रे जटिल प्रकृतिका कामहरू कालोपत्रे भवन निर्माण अहिले हामी उपभोक्ता समितिबाट गर्दैनौँ, 10 लाखभन्दा माथिका सम्पूर्ण योजनाहरू हामी ठेक्का मार्फतबाट गरेका छौँ, यो वर्ष कार्यपालिकाले निर्णय नै गरेर 10 लाखभन्दा माथिका योजनाहरू चाहिँ उपभोक्ता समितिबाट गर्दा उपभोक्ता समितिलाई ज्ञान नहुने सिप नहुने कामप्रति भन्ने हामीले सोच बनाएर यसपालि सबै 10 लाखभन्दा माथिका योजनाहरू ठेक्का प्रक्रियामा गएर पारदर्शिता पनि हुन्छ, त्यसमा घटाघट हुन्छ एउटा उसमा भनेर हामीले सबै इबिटबाट इलेक्ट्रोनिक्स माध्यमबाट सूचना प्रकाशन गरी हामीले कार्य गरिरहेका छौँ र यसलाई निरन्तरता दिनेछौँ, त्यसले गर्दा चाहिँ ठेकेदारहरू फर्म कम्पनीहरूलाई चाहिँ उनीहरूलाई चाहिँ गुणस्तरीयताका कुरामा अरू कुराहरूमा हामीलाई बाँध्न कानुनी हिसाबले सहज हुन्छ, उपभोक्ता समितिलाई कानुनी हिसाबमा दर्ता हुँदैन, उपभोक्ता समिति एकचोटि काम गरिसकेपछि उसको म्याद सकिन्छ र भोलि एक वर्ष दुई वर्षभित्रमा त्यसमा केही समस्या आयो भने हामीले समितिलाई पकड्न सक्ने अवस्था छैन, त्यही भएर यसपालिदेखि चाहिँ हामीले 10 लाखभन्दा माथिका सम्पूर्ण कामहरू ठेक्का प्रक्रियाद्वारा गर्ने, त्यसैले गर्दा कानुनी हिसाबमा हामीलाई धेरै सहज हुन्छ, डिफेक्ट लाइबिलिटी पिरियडका कुरा हुन्छ, उसले एक वर्ष दुई वर्षसम्म हेर्नुपर्ने कुराहरूमा चाहिँ उसका धरौटीका कुराहरू हुन्छन् हामीलाई सहज भएको छ, र यसपालि हामीले सम्पूर्ण कामहरू चाहिँ जटिल प्रकृतिका कालोपत्रे कलवट निर्माणदेखि लिएर सबै कामहरू ठेक्का प्रक्रियाद्वारा सूचना निकालेर धेरै योजनाहरूको सम्झौता भएर काम गर्ने चरणमा अहिले हामी यो आर्थिक वर्षमा छौँ सर।
अब यो नगरको मापदण्ड अनुसार निजी भवनहरू बनाउनु पर्ने हुन्छ, होइन, नक्सा पास गरेर मात्रै भवनहरू निर्माण गर्नुपर्ने हुन्छ। अर्जुनधारामा त्यो देखिँदैन, कतिपय भवनहरू चाहिँ आफू खुसी बनाएर पछि चाहिँ दर्ता गरिएको पनि कतिपय ठाउँमा सुन्न पाइएको छ। तपाईँहरूले यसप्रति कतिको सचेत हुनुहुन्छ कि अब साँच्चैकै व्यवस्थित सहर निर्माण गर्न सुरुदेखि नै लाग्नुपर्ने हुन्छ? जस्तै बिरता मोड नजिकै सहर छ, अव्यवस्थित अथवा नगरपालिका बन्नुभन्दा अगाडि नै सहर बनेका कारणले अहिले अव्यवस्थित छ, बाटोघाटोको अवस्था त्यत्तिकै चाहिँ बिग्रदो अवस्थामा छ, साँगुरिएको छ, यो सबै मापदण्ड पुरा गरेर चाहिँ गर्नुपर्ने हुन्छ। अहिले अर्जुनधाराले के प्लान बनाएको छ सर, जस्तै निजी भवनहरू बनिरहँदाखेरि जस्तै बाटोको मापदण्ड, भवन कति पछाडि बनाउने अथवा कुन क्वालिटीको बनाउने भन्ने कुरा चाहिँ यसप्रति चाहिँ नगर सचेत छ कि छैन, के छ अहिले, कसरी काम भइरहेछ सर?
यो घटनाक्षा पास सम्बन्धी भवन निर्माण गर्दा चाहिँ नेपाल सरकारले अहिले घटनाक्षा पास भवन इजाजत नलिई नक्सा पास नगरी नबनाउने भन्ने कानुनी व्यवस्था पनि छ। यही अनुसारले नगरपालिकाले पनि नेपाल सरकारले जारी गरेको र आफ्नो मापदण्ड कार्यविधि पास गरेर यसलाई लागू चाहिँ गरेको छ। हजुरले भने जस्तो 100% जस्तो घर बनिएकाहरूलाई चाहिँ सम्पूर्ण वडाबाट दर्ता नभइकन घर बनाउन चाहिँ त्यसरी केही हदसम्म हामीले सफल भए पनि केही घरहरू आफू खुसी बनिएको अवस्था छ। त्यस्ता घरहरूलाई चाहिँ हामीले चिठी काटेर परिपत्र गरेर नक्सा पास प्रक्रियामा आएर मात्रै निर्माण गर्न हुन भनेर गरेका छौँ। गाउँतिर त त्यति धेरै समस्या छैन, उहाँहरूले गाउँको बाटोहरूमा पनि समस्या छैन, सहरी बजारहरूमा चाहिँ केही केही स्थानहरूमा त्यस्ता समस्या देखेका छन् र वार्ड कार्यालय र हामी आफै गएर पनि अमिन लिएर गएर त्यसरी फिल्डमा गएर हामीले उहाँहरूलाई सचेत गराएर यति छोडेर तपाईँहरूले बनाउनुपर्छ, नक्सा पास गर्नुपर्छ भन्ने हिसाबले गरेका छौँ र यसलाई चाहिँ अब आउँदा दिनहरूमा सभाबाटै एउटा कार्ययोजना पास गरेर त्यस्तो नगर्ने घरहरूलाई के गर्न सकिन्छ, कसरी दायरामा ल्याउन सकिन्छ भन्ने हिसाब चाहिँ त्यसलाई एक खालको कानुन बनाएर अगाडि बढाउने हामीले सोच बनाएका छौँ र सम्पूर्ण बनिने निजी तथा सरकारी भवनहरू चाहिँ नेपाल सरकारले जारी गरेको मापदण्ड अनुसार बनियोस् ताकि भोलि भूकम्पदेखि लिएर अरू विपत्ति आउँदा हामीलाई अप्ठ्यारो नहोस्, बाटोको मापदण्डहरू सहज होस् भन्ने हिसाबले हामी लागेका छौँ र अझै पनि गर्नुपर्ने अझै ठाउँहरू छ, त्यसका लागि हामीले यस वर्ष चाहिँ अझै त्यसलाई उसमा अगाडि बढाउने प्रयास गरेका छौँ सर।
अब नगरको मुख्य चाहिँ समृद्धिका कुराहरू नै तपाईँहरू मार्फत हुन्छन्, जस्तै अब नगरका ठुला योजनाहरू अथवा सम्भावनाका कुराहरू चाहिँ तपाईँहरूले डिपिआर मार्फत प्रस्तुत गर्नुपर्ने हुन्छ अथवा बजेट माग गर्दै डिपिआर प्रस्तुत गर्नुपर्ने हुन्छ। अब अर्जुनधारामा धेरै ठुल्ठुला योजनाहरूका कुराहरू पनि उठ्ने गरेका छन्, जस्तै चाहिँ रिभर साइडमा बाटो बनाउने, बिरिङ खोलाको किनारै किनार बाटो बनाउने, चाहिँ पर्यटकीय स्थलहरू, ठुल्ठुला पर्यटकीय स्थलहरूकालाई चाहिँ अगाडि बढाउने कुराहरूका यी डिपिआरहरू तयार गर्नुपर्ने हुन्छ। अर्जुनधारा नगरपालिकामा चाहिँ ठुला योजनाहरूको सम्भावना के छ, डिपिआरहरूको कुराहरू कतिवटा बनेका छन् अथवा त्यसको चाहिँ के छ अवस्था भनिदिनुहोस् न पछिल्लो अवस्थाको बारेमा?
अहिले हाम्रा सञ्चालन भइरहेका अब ठुला योजनाहरू भनेका नगर 1500 नगर हस्पिटल बनिँदैछ हाम्रो, माथि हलुवागढमा पर्यटनको लागि हाम्रो पर्यटन मन्त्रालयको साझेदारीमा हाम्रो हलुवागढमा पर्यटन स्थलहरू निर्माण भइरहेका छन्। त्यस्तै योजनाहरू सञ्चालनमा छ। अब सम्भावनाहरू बोकेका धेरै योजनाहरू छन्। हजुरले भने जस्तो वैकल्पिक बाटोको रूपमा कोरिडोर, बिरिङ खोलाहरू सम्भावित खोलाहरूको कोरिडोरको अध्ययन भइरहेको छ र ती सबै अध्ययनहरूमा कतिमा चाहिँ हाम्रो प्राविधिक ज्ञानसित एक्लैले गर्न सक्ने अवस्था पनि रहँदैन, त्यसमा हामीले बाहिरी कन्सल्टिङ फर्महरूसँग सहयोग लिएर डिपिआर निर्माण गर्ने पनि गरेका छौँ र हामीसँग डिपिआरहरू भएका योजनाहरू पनि छन्, हामीले माग गरिरहेका छौँ। हामीले एउटा अर्जुनधारा नगरपालिकामा रङ्गशालाका लागि पनि हामीले काम गरिरहेका छौँ ताकि त्यो रङ्गशालामा हाम्रो पालिका स्तरीय, जिल्ला स्तरीय, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका गेमहरू गर्न सक्ने अवस्थाका लागि हामीले त्यसको पनि डिपिआर गरिरहेका छौँ यो आर्थिक वर्षमा। त्यसरी हामीले काम गरिरहेका छौँ र आगामी वर्षमा हेर्नु त्यो डिपिआर अनुसारको बजेट चाहिँ अब थोरै बजेट मात्रै नगरपालिकामा हुन्छ। हामीले त्यसका लागि चाहिँ प्रदेश र सङ्घ सरकारकै सहयोग माग्नुपर्ने अवस्था रहेको छ र हामीले त्यस्ता योजनाहरू पेश पनि गरिरहेका छौँ। कतिमा बजेट आएको छ, कतिमा आएको छैन, आगामी दिनहरूमा पनि त्यसलाई फरवर्ड गर्ने सोच बनाइरहेका छौँ हामीले।
यो एउटा अलिकति कुरा बाँधिन्छ सर, जस्तै प्रदेशका ठुला योजना र केन्द्रबाट आएका ठुला योजनाहरूको चाहिँ अनुगमन निरीक्षण गर्ने कार्य नगरले अझै पनि अपनत्व लिइरहेको अवस्था छैन। यसको चाहिँ अनुगमन निरीक्षण गर्ने काम चाहिँ तपाईँहरूबाट हुन्छ या हुँदैन, गर्नुपर्ने अथवा कानुनी व्यवस्था के रहेको छ सर? जस्तै के प्रदेशका बजेटहरू आइरहेका हुन्छन्, केन्द्रका बजेटहरूका कामहरू हुन्छन्, तपाईँहरूले त्यसको निरीक्षण अनुगमन गर्ने अधिकार चाहिँ कसको हो, कसरी गरिरहनु भएको छ अर्जुन धारामा?
यस्तो सर, अब विकास निर्माणका कामहरू सङ्घ प्रदेशबाट उहाँहरूकै लाइन एजेन्सी प्राविधिक अड्डाहरूबाट सञ्चालन भएका छन्। त्यसमा सहजीकरण गर्ने काम चाहिँ नगरपालिकाको हो, तर त्यसको टेक्निकल जवाबदेता टेक्निकल ऊ चाहिँ सबै त्यही विकासी अड्डा अब उहाँ त उहाँ जहाँ जुन कार्यालयबाट सञ्चालन छ त्यसकै जिम्मामा हुन्छ त्यसका सम्पूर्ण ऊ चाहिँ। तर हामीले सहजीकरण गर्ने कहिलेकाहीँ साइडमा केही समस्या आउँछन्, सामाजिक समस्या आउँछन्, टेक्निकल समस्या आउँछन्, त्यसमा सहजीकरण गर्ने काम चाहिँ हाम्रो हो, तर त्यसको जवाबदेता बनाउने टेक्निकल चिजहरू चाहिँ सबै उहाँहरूमै हुन्छ। तर पनि हामी को कुरामा केमा चाहिँ सजग छौँ भनेदेखि हाम्रो नगरमा बनिने योजनाहरू चाहिँ गुणस्तरीय हुनुपर्छ भनेर हजुरलाई मैले पहिले पनि भनेको छु। कालोपत्री निर्माण सङ्घको होस् या प्रदेशको होस् सञ्चालन हुँदा, अरू योजना सञ्चालन हुँदा जनप्रतिनिधि स्वयं आफै बसेर हामी आफै बसेर पनि रेखदेख गरेर निर्माण गरेको देख्नुभएको छ। जस्तै संसारी बजारमा कालोपत्री त्यो नगरको बजेट होइन, त्यो सङ्घीय सरकारको बजेट थियो। प्रदेशको माथि खुदनाबारी जाने बाटो हाम्रो नगर स्तरीय योजना होइन, त्यो भनेको प्रदेशले सञ्चालन गरेको योजना हो। तर ती योजनाहरूमा पनि बजेटका कुराहरू, बजेट सुनिश्चितताका कुराहरूमा नगर आफै लागेर जनप्रतिनिधि मेयर साहब आफै, उपमेयरज्यू मेयरज्यूहरू आफै लागेर प्रदेश सङ्घसँग समन कोअर्डिनेसन गरेर भएका विकास निर्माण काम दिनभर आफै बसेर हेरेर भएको काम चाहिँ गुणस्तरीय होस् भन्ने हिसाबले हामीले अनुगमन गरेका छौँ र ती कुराहरूमा हामी पनि सजग छौँ। अरू विकास अड्डाबाट सञ्चालन भएका योजना भए पनि कस्तो बन्यो के बन्यो भन्ने कुरामा चाहिँ हामी सचेत छौँ सर।
तपाईँ आफै एकजना युवा इन्जिनियर हुनुहुन्छ होइन, अबको सम्भावना के देखिन्छ? जस्तै अब कुन तहबाट अथवा कसरी अगाडि बढ्यो भने अर्जुन धारालाई तीव्र गतिमा विकास निर्माणको गतिमा लान सकिन्छ, के छ तपाईँको आफ्नो प्लान?
अर्जुन धारा भनेको प्रचुर सम्भावना बोकेको ठाउँ छ। हामीसँग खोला नाला छन्, हामीसँग खोला नालाहरू हामीसँगै छन्, प्राकृतिक स्रोतहरू हामीसँगै छ र पर्यटन स्थलका लागि प्रचुर सम्भावना बोकेको नगर हाम्रो छ। हाम्रो यो नगर भौगोलिक हिसाबले पनि अब बिर्तामोड तल बस पार्क एरिया तराई जस्तो र माथि पहाड माथि एक नम्बर दुई नम्बरतिर एकदम ऊ खालको छ, त्यसैले प्रचुर सम्भावना बोकेको छ। यसका लागि चाहिँ हामीले मलाई लागेको कृषि तथा पर्यटनमा हामीले सम्भावना एकदम भएकोले गर्दा यसमा कार्य गर्न सक्यौँ, योजनाहरू बनाएर अगाडि बढ्न सक्यौँ भने नगरले छिट्टै पनि समृद्ध नगर हुन्छ भन्ने मलाई लाग्छ। किनभने हाम्रा खोला नाला, हाम्रा वन जङ्गल, हामीसँग प्राकृतिक सम्पदाले हामी भरिपूर्ण छौँ र यो कुरालाई चाहिँ हामीले पर्यटन र कृषिमा जोडेर अगाडि बढ्न सक्यौँ भने चाहिँ हाम्रो नगर समृद्ध हुन छिट्टै पनि छिट्टै सक्छ भन्ने मलाई लाग्छ सर।
अन्त्यमा सर, तपाईँसँग एउटा गुनासो जनताले गर्छन् चाहिँ हाम्रो भुक्तानी प्रक्रिया चाहिँ इन्जिनियरिङका कारण अथवा यो चाहिँ नापजाँचका कारण रोकिन्छ, समयमा भुक्तानी पाइँदैन भन्ने धेरैले गुनासो गर्छन्, के छ सर त्यसलाई भुक्तानीलाई अलिक छिटो गर्नका लागि केही उपाय अपनाउन सकिन्छ?
अब यस्तो छ, अलिकति कानुनी जटिलता चाहिँ प्रोसेस जस्तो योजना काम मात्रै गरेर हुँदैन, बिल भरपाईहरू पनि मिलाउनु पर्ने, अब बनाउनु पर्ने अनि वार्डबाट सिफारिस गरेर ल्याउनु पर्ने, अनि हामी प्राविधिक जनशक्ति पनि हाम्रा योजनाहरू टुक्कै योजना भएकोले गर्दा पाँच सात सयवटा योजना प्राविधिक जनशक्ति हामी अलिक कम भएकोले गर्दा कहिलेकाहीँ त्यो समस्या आउन सकेको हुनसक्छ। तर त्यो भन्दैमा हामीले ढिलो त्यसरी गरेर भन्दा पनि कहिलेकाहीँ एकैचोटि धेरै योजनाहरूको भुक्तानी प्रक्रियामा आउने हामीले डकुमेन्ट बनाउन ओर्न समय लाग्ने भएकोले गर्दा एक दुई दिन ढिलो चाँडो हुन सकेको अवस्था हुन्छ। तर के चाहिँ हो भने हतार गर्ने क्रममा भोलि हामीले केही कुराहरू बिल भरपाईदेखि लिएर जुन कानुनले निर्दिष्ट गरेका सबै प्रक्रिया पुरा गरेनौँ भने भोलि त्यसको अडिट हुन्छ, आलेप हुन्छ, मलेप हुन्छ, त्यति बेला बेरुजु निकालिदियो भने बेरुजु निस्क्यो भने फेरि समिति ठेकेदारहरूलाई समस्या हुन्छ, त्यसको असुल उपर हुन सक्छ। त्यही भएर हामीले प्रोसेस सबै कम्प्लिट गरेर गर्ने हुँदा कहिलेकाहीँ एक दुई दिन ढिलो हुनसक्छ, तर पनि हामीले सकभर हामीले समयमै भुक्तानी गर्ने गरेका छौँ सर।
हस् निरज सर, अत्यन्तै व्यस्तताको बावजुद पनि समय प्रदान गरिदिनु भयो र अर्जुन धारा नगरपालिकामा भइरहेका गतिविधिका बारेमा जानकारी गराइदिनु भयो, समय प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद सर।
धन्यवाद सर हजुरलाई पनि र सम्पूर्ण यस एफएम सुन्ने सम्पूर्णलाई पनि धन्यवाद छ, हजुरहरूले समय दिनुभयो यसका लागि धेरै धेरै धन्यवाद।
हस् उहाँ हुनुहुन्थ्यो इन्जिनियर शाखा प्रमुख अर्जुनधारा नगरपालिकाका निरज अधिकारी, रेडियो भिजनसँग अर्जुनधारा खबरमा कुराकानी गर्दै। हवस् त आजलाई अर्जुनधारा खबर यति नै। हामीले अर्जुनधारा खबरमा आगामी अङ्कमा यस्तै फरक विषयवस्तुका साथ फरक व्यक्तित्वहरूसँगको कुराकानी लिएर फेरि पनि उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल पनि बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।